यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 161 जनाको मृत्यु, 50 जना बेपत्ता। बेपत्ताको खोजी र घाइतेको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयद्वारा जानकारी। विपदको समयमा सबै मिलेर प्रभावितको उद्धार र पुनर्स्थापनामा लाग्ने सर्वदलीय बैठकमा दलका नेताहरूको प्रतिबद्धता। बाढ़ी पहिरोबाट देशभरका 16 जलविद्युत आयोजनामा क्षति र इजरायलद्वारा लेबनानमा निरन्तर हमला। समाचार अब विस्तारमा। बाढ़ी तथा पहिरोमा परि देशभर 161 जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले पहिरोमा परि 107 जना घाइते भएको जानकारी दिनुभयो।
असोजको 13 गते साँझ 7:45 161 जनाको मृत्यु, 107 जना घाइते, 50 जना बेपत्ता र 3695 जनाको उद्धार भइसकेको छ। तर यो उद्धार गर्ने क्रम अझै पनि निरन्तर छ। प्रहरीहरू र सेनाको हेलिकप्टर, प्राइभेट हेलिकप्टरहरू समेतको प्रयोग गरेर सबै ठाउँमा उद्धारको लागि सबै सुरक्षा कर्मीहरू सबै परिचालित भएको अवस्था छ। मूलत पहाड़ी भूमिमा जहाँ बाटो छैन, जहाँ पानी पनि आइराखेकै अवस्था छ र यो संचारको सुविधा नभएको ठाउँमा चाहिँ सूचना आउने क्रम पनि ढिलो भएको हुनाले अझै यो चाहिँ बाटोमा हिँडेर पैदल हिँडेर गएर उद्धार गर्नुपर्ने ठाउँ र कतिपय मान्छे बेपत्ता भएर जस्तो काभ्रेकै कुरा गरौँ, यो भकुण्डे बेसीको साइडतिर बाटो पुरै ताछिएर गएको हुनाले मानिसहरू एउटा टापु जस्तो ठाउँमा बस्न परेको अवस्था, त्यहाँबाट उद्धार गरेर लिएर आउनलाई पनि त्यहाँ समस्या भएका छन्। यसैले अलिकति टाइम लाग्ने नै देखिन्छ।
बाढ़ी तथा पहिरोमा परि बेपत्ता रहेका 50 जनाको उपलब्ध सम्पूर्ण स्रोत साधनको परिचालन गरी खोजी कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा हालसम्म 3661 जनाको उद्धार गरिएको र विपदका कारण राजमार्ग अवरूद्ध रहेका सड़क नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। यसैगरी बाढ़ी पहिरोले 322 घरमा क्षति र 16 पुल बगाएको मन्त्रालयको तथ्याङ्क रहेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले विपदको समयमा सबै मिलेर प्रभावितको उद्धार, राहत वितरण र पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। विपदको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी विगतका विपत्तिहरूमा जस्तै राजनीतिक दलहरूका साथै देशका विभिन्न सामाजिक संघ संस्थाहरू र नागरिक समाज मिलेर अगाडि बढ़दा जस्तो सुकै जोखिमको सामना गर्न सकिने भएकाले अहिलेको बेलामा पनि आफूहरू त्यस अनुसार अगाडि बढ़न तयार रहेको बैठकमा नेताहरूले बताउनु भएको। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बताउनुभयो।
पहिरो र बाढ़ीले आवागमन अवरूद्ध भई गन्तव्य पुनः नसकी फसेका यात्रुहरूलाई सम्बन्धित जिल्ला व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सम्बन्धित प्रदेश विपद व्यवस्थापन समिति र सुरक्षाकर्मीको संयुक्त पहलमा गन्तव्यसम्म पुर्याउने निर्णय भएको छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई, बाटो खुलाई, आवागमन सुचारू गर्ने, यसै गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत गृहहरूको मरमत सम्भार गरी विद्युत आपूर्तिलाई सहज बनाउने, संचार तथा सूचना प्रविधि मन्त्रालयले अवरूद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारू गर्ने, खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायतका अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलै प्राप्त गर्न सकिने व्यवस्था मिलाउने निर्णय छ।
सर्वदलीय बैठकले बाढ़ी पहिरोका कारण घरवास गुमाउनेहरूका लागि राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको व्यवस्था मिलाउने निर्णय गर्नुका साथै केही ठाउँमा अवरूद्ध विद्युत आपूर्ति तथा संचार सेवा, खानेपानी लगायतका सेवाहरूलाई सम्बद्ध पक्षले तत्काल सुचारू गर्न पहल गर्ने निर्णयहरू गरेको छ। यस्तै सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले खोज, उद्धार र राहतका कार्यक्रमलाई सरकारले अझ प्रभावकारी बनाउनुपर्ने आफूहरूले सुझाव दिएको बताउनुभयो। माओवादी केन्द्रका नेता बस्नेतले विपदपछिको व्यवस्थापनका लागि तीनै तहका सरकार, अन्य सरोकारवाला निकाय तथा राजनीतिक दलहरू आवश्यक समन्वयका साथ जुट्नुपर्ने र त्यसका लागि सबै तयार रहेको बताउनुभयो। यस्तै बैठकबाट बाहिरिने क्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले खोलाको मापदण्डलाई मिच्न नहुने, अहिलेको क्षतिले पाठ सिकाएकाले भविष्यमा भौतिक पूर्वाधार निर्माण गर्दा त्यसलाई मार्गनिर्देशनका रूपमा लिनु आवश्यक रहेको र आफूले छलफलका क्रममा यस्तो सुझाव दिएको बताउनुभयो। सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका प्रमुख राजनैतिक दलका नेताहरूको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोबाट पीड़ित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। कांग्रेस कार्य सम्पादन समितिको आज बसेको बैठकले बाढ़ी र पहिरोबाट बेपत्ता भएका नागरिकको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूको निशुल्क उपचार गर्न अनुरोध गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिनुभयो। यसैगरी बैठकले बाढ़ी र पहिरोका कारण बाटोमा अलपत्र परेका नागरिकलाई राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन पनि आग्रह गरेको प्रवक्ता महतले जानकारी दिनुभयो। नेकपा एमाले अविरल वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोबाट पीड़ित बनेका नागरिकलाई उद्धार, राहत र घाइतेको उपचारमा सघाउन सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। एमाले विपद व्यवस्थापन तथा स्वयंसेवक विभागको आज बसेको बैठकले आगामी तीन दिनसम्म पार्टीका काम नगरी विपदबाट भएको क्षतिको विवरण संकलन गर्ने, विस्थापित बनेका घाइते भएकाहरूलाई राहत र उपचारका लागि सहयोग गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सड़क यथाशीघ्र संचालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सुनिल बाबु ढकालले मातहतका निकाय मार्फत आफ्ना संयन्त्र र स्रोत साधन प्रयोग गरी अवरूद्ध सड़क खुलाउनका लागि तदारूकताका साथ काम भइरहेको जानकारी दिनुभयो। वर्षापछि आएको बाढ़ी पहिरो सहित डुबानका कारण देशभर 41 सड़कको 64 स्थानमा अवरोध भएको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका संघीय संसदले विपदको घड़ीमा राहत व्यवस्थापनका लागि 15 दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्। कांग्रेस संसदीय दलको आज बसेको बैठकले यही असोज 11 र 12 गतेको अविरल वर्षाका कारण बाढ़ी र पहिरोबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो रकम नेपाल सरकार मार्फत प्रदान गर्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो, हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको
संचार। अब बाँकी समाचार। विमान कम्पनीहरूले आगामी 3 दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्। विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएपछि टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने वायु सेवा संचालक संघको आजको बैठकले निर्णय गरेको संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनु भएको छ। चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न 16 जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार बाढ़ीका कारण आयोजनाहरूको विद्युत गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडले प्रवर्धन गरेको माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। प्राकृतिक विपदका बेला महामारी जन्ने रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन्। अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उहाँहरूले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराउनु भएको हो। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पानी जन्ने रोगहरू झाडापखाला, हैजा तथा कीटजन्य रोग डेंगू मलेरियाको संक्रमण बढ़न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बाढ़ी र डुबानले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा बसेको बैठकमा मन्त्री अधिकारीले बाढ़ीले कृषि क्षेत्रमा के कति क्षति पुर्याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो संकलन गर्न निर्देशन दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई अनुरोध गर्नुभएको छ। समाज कल्याण परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री सुडीले आज परिषदमा आकस्मिक बैठक गरी देशभर बाढ़ी पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न सबै सरकार भएका निकायलाई अनुरोध गर्नुभएको हो। काम गरौं मुटु बचाउ भन्ने नाराका साथ आज विश्व मुटु दिवस नेपालमा पनि मनाइएको छ। दिवसको अवसरमा आज नियमित व्यायाम र खानपानबाट मुटु रोगको जोखिम कम हुने सन्देश सहित जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमा हवाई हमलालाई निरन्तरता दिएको छ। लेबनानमा पछिल्लो इजरायली हमलामा कम्तीमा 15 जनाको ज्यान गएको स्थानीय संचार माध्यमले जनाएका छन्। इजरायली सेनाले गत केही घण्टामा लेबनान स्थित हिजबुल्लाहका विभिन्न अखडाहरूमा हमला गरिएको बताएको छ। इजरायल डिफेन्स फोर्सेसले टेलिग्राम एपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै इजरायलतर्फ रकेट प्रहार गर्न प्रयोग गरिने लन्चरहरूलाई निशाना बनाइएको थियो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
बाढ़ी र पहिरोका कारण ऊर्जा क्षेत्रमा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी पहिरोले अहिले 1100 मेगावाट बिजुली उत्पादन रोकिएको छ। बाढ़ी र पहिरोका कारण मुलुकको ठूलो जलविद्युत आयोजना तामाकोशी बन्द भएको र लामो समय बन्द गर्नु परे लोड व्यवस्थापनमा नै समस्या पर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यस्तै अन्य विभिन्न 16 जलविद्युत आयोजनामा बाढ़ी पहिरोले क्षति पुर्याएको र तीनलाई सुचारू गर्न प्रयास जारी रहेको पनि प्राधिकरणले जनाएको छ। यस्तै बाढ़ी र पहिरोका कारण सिंचाईतर्फ 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति आकलन गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। उता लगातारको वर्षाले देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोको प्रभावले राजधानी काठमाण्डुमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार राजधानीमा शनिबार 156 टन फलफूल तथा तरकारी भित्रिएको थियो भने आइतबार 38 टन मात्र फलफूल तथा तरकारी भित्रिएको छ। सामान्य अवस्थामा राजधानीमा 600 देखि 700 टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो।
अब खेल समाचार अजय बमबाट।
क्यानाडा T20 त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल र ओमन भेट्दैछन्। किङ सिटीमा आज हुने खेल राति 9:45 बजे हुनेछ। शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानाडासँग नेपाल 14 रनले पराजित भएको थियो। क्यानाडालाई दिएको 124 रनको लक्ष्य पछ्याएको नेपालले 19 ओभरमा सबै विकेट गुमाउँदै 109 रन मात्रै बनाउन सक्यो। कप्तान रोहित कुमार पौडेलले सर्वाधिक 37 रन बनाए। कुशल मल्ल 12, देव खनाल 11 र सन्दीप लामिछाने 10 रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। सन्दीप लामिछाने र सोमपाल कामीले समान 3 तथा रिजन ढकाल र दिपेन्द्र सिंहरीले समान 1 विकेट लिए। त्यसैले नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिडनीमा आयोजना हुने 5औं संस्करणको ढोरपाटन रनिङ कप भलिबल 2024 खेल्ने भएका छन्। ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एक दिने महिला र पुरूष ढोरपाटन रनिङ कप 2024 असोज 20 गते आइतबार अर्बन बास्केटबल सेन्टर लिडनमा हुनेछ।
अब मौसम आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 161 जनाको मृत्यु, 50 जना बेपत्ता, बेपत्ताको खोजी र घाइतेको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयद्वारा जानकारी। विपदको समयमा सबै मिलेर प्रभावितको उद्धार र पुनस्थापनामा लाग्ने सर्वदलीय बैठकमा दलका नेताहरूको प्रतिबद्धता। बाढ़ी पहिरोबाट देशभरका 16 जलविद्युत आयोजनामा क्षति र इजरायलद्वारा लेबनानमा निरन्तर हमला जारी। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।